इस पूरे पारे ने आपको मुझे शुक्रगुजार बनना सिखाया। पूरा पारा हमें शुक्र में डालता रहा। सच बताइए, आपको लगा कि ये आपका पारा? जी, मुझे तो यही लगता है हमेशा। और अल्हम्दुलिल्लाह हर दफ़ा मुहासबा करके अल्लाह का शुक्र अदा करती हूँ कि अल्लाह तूने ये ज़िंदगी में सिखा दिया कि शुक्रगुजार बनना है। तो आप देखिए कि शुक्र, जिक्र और नमाज़, शुक्र अल्लाह की नेमतों के एतराफ का नाम है। बुनियादी तौर पर इसमें दो तीन चीज़ें हैं जो बाहर अलग नज़र आती हैं, लेकिन वो एक ही चीज़ की मुख्तलिफ कैफियात है। कौन सी हैं बोलिए? शुक्र, जिक्र और नमाज। शुक्र दिल में हो तो दिल का शुक्र जाहिर, ज़ुबान पर हो तो ज़ुबान का शुक्र, और जब नेमतों को अल्लाह की रज़ा में इस्तेमाल करें तो ये आज़ा का शुक्र बन जाता है। इंसानों की इस्तलाह में शुक्र ये है कि अल्लाह किसी बंदे को कम नेमतें क्यों ना दे लेकिन वो ज़्यादा इताअत। अल्लाह का अपना नाम भी, इससे पता चला कि बंदा अपने रब से इस बात का इकरार करता है कि अल्लाह ताला आपने जो कुछ मुझे दिया मैं इसका हकदार। दिल से पहला शुक्र इस बात का कि अल्लाह ने मुझे, इसके बाद ये कि उसने हमें मुसलमान बनाया। इंसान जितना अपने दिल में अल्लाह की नेमतों की कदरदानी को महसूस करेगा उतना ही इसके दिल में अल्लाह के लिए शुक्र के जज्बात आएंगे। इंसानों के साथ शुक्र का मामला ये है कि इनकी कदरदानी, इसमें सबसे बड़ा दर्जा वालदैन के साथ। शुक्र का मुतजात यानी हम जिसको काफिर कहते हैं असल में वो नेमतों के मुख्तलिफ दर्जे देखते हैं। कौन कौन से दर्जे हैं नेमतों के? कुछ इस दुनिया तक, कुछ आखरत के, कुछ ऐसी जो इस दुनिया में भी मिलेंगी और आखरत में भी, कुछ ऐसी हैं जो यहाँ नहीं मिली तो आखरत में। हम सब अपने आप को शुक्रगुजार, बहुत हंसमुख होते हैं। चलिए, सूरत अनकबूत 45 में जिक्र का तस्करा है। कैसे इसको देखेंगे? अपने रब की बनाई हुई तकदीर पर राजी, सब्र और शुक्र एक ही तस्वीर के। जो बंदा खुद को जिक्र और शुक्र से दूर कर लेता है इसकी नमाजें, जिक्र आंखों से भी। जब बंदा अल्लाह के लिए खुद को बदलता है तो नमाज में आंखों से। मुहासबे का नुक्ता, क्या मेरे दिल में अल्लाह की मोहब्बत, क्या जो मैंने अभी पिछली नमाज पढ़ी इसने मुझे अल्लाह की मौजूदगी का। आयत 46-47 में अल्लाह ताला अदब और सलीका सिखा रहे हैं कि अगर गैरों के साथ भी उलझो तो झगड़े झगड़े और बहस। आयत 48 में इस हकीकत को बयान किया गया कि नबी सल्लल्लाहु अलैहि वसल्लम को उम्मी रखने का मकसद क्या था। आयत 57 में अल्लाह ताला फरमा रहे हैं हर नफ्स को मौत का जायका। आयत 58 में अल्लाह ताला की कदरदानी। आयत 62 में रिस्क की। अल्लाह किसी को कम और किसी को ज़्यादा देकर ये देखता है कि कौन थोड़े पर सब्र करता है और कौन ज़्यादा पर शुक्र गुज़ार बनता है। आयत 65-67 में कुछ नाशुक्रियों का। आयत 69 में दोबारा मेहनत की बात है कि अल्लाह के रास्ते में जितनी मुश्किलात सहते हैं वो हमारे हक़ में। सूरत रोम में कुछ कौमों की शुक्रगुजारियों और कुछ की नाशुक्री का। आयत 8 में लफ्ज़, जहाँ भी लफ्ज़ मुनकर आए इसका मतलब है नाशुक्रापन। अपना जायज़ा लेते हैं, क्या मैं खुशी और गम में सब्र, क्या मैं अल्लाह की नेमतों का अपना हक समझते हुए तो, क्या नेमतें पाने के बाद नेमतें देने वाले को भूल, क्या अल्लाह ताला ने बीवी होने के नाते जो मुझे नेमत दी उसकी नाकदरी तो, क्या मैं अपनी आँखों और दिल का सही इस्तेमाल, क्या मैं अपने रिश्तेदारों की मोहब्बतों की कदर। आयत 39 में तरतीब के एतबार से आखिरी बात सूद की। आयत 47 से अगली चंद आयात में कौमों की नाशुक्री का तज़्किरा है, साथ ही अल्लाह ताला की नेमतों का। क्या मुझे इस बात का यकीन है कि अगर मैं शुक्र करूंगी तो इसका बदला मुझे ही मिलेगा। سورت لقمان کیا ہے؟ اس میں اولاد کی تربیت کے بہت سارے، سورت کے شروع میں اللہ تعالیٰ نے ایک شکر گزاری کا، یعنی محسن بن جاؤ، نماز قائم کرو، زکوٰۃ دو اور آخرت کا آیت 6 میں لہو الحدیث کی، لہو الحدیث ہر وہ چیز جو بندے کو مقصد سے، آیت 12 میں پہلی چیز بچوں کی تربیت میں سب سے پہلے اللہ کا، اسی آیت میں لقمان حکیم کا، اگلی آیت سے پتہ چلتا ہے جب شکر آ جائے تو، آیت 14 میں ماں باپ کے، آیت 16 میں بچوں کی تربیت کا اہم نقطہ کہ بچوں کو ماں باپ سے نہیں بلکہ اللہ سے، آیت 19 میں بتایا گیا کہ والدین کے سب نے اپنی آوازوں کو پست رکھنا ہے، اگلی آیت میں نماز کی پابندی اور آداب سکھائے۔ سورۃ لقمان کا سبق یہی ہے کہ خود بھی شکر گزار بن جائیں اور اولادوں کو بھی شکر کرنے والا بنائیں۔ اپنا محاسبہ کیجئے، کیا میں اپنے بچوں کو شکر گزار بچے بنا رہی؟ کیا میری پرورش کا انداز ان کو بے صبرہ بنانے والا؟ کیا میں اپنے بچوں کی ضروریات کو محدود پیمانے پر بھی پورا کرنے کی کوشش؟ کیا میں اپنے بچے کا نام لے کر کہیں اپنے ارمان تو؟ الحمدللہ۔ سورت سجدہ عاجزی، اس پارے کی ہر سورت میں شکر کا زاویہ ایک دوسرے سے، رسول اللہ صلی اللہ علیہ وسلم کے لیے جو لفظ آتے ہیں وہ یہ ہیں کہ آپ سوتے نہیں تھے جب تک سورت سجدہ اور ملک نہیں۔ اس سورت کے شروع میں بتایا گیا کہ کتابوں کی آمد کا مقصد ہدایت ہے، چومنا چاٹنا نہیں۔ آیت نمبر 15 میں بیان کیا گیا کہ اللہ کے سامنے سجدوں میں جو رکاوٹ ہے اس کی وجہ تکبر ہے۔ آیت 17 میں بتایا جا رہا ہے کہ جو راتوں کو چھپ کر عبادات کیا کرتے تھے اللہ ان کے لیے چھپائی ہوئی جنت۔ محاسبے کے طور پر شکر کے کچھ نکات، کیا میں رات کو یہ سورت پڑھ کر، کیا میں قیامت کے مناظر کو ذہن میں، کیا مجھے جنت کی طلب ہے کہ اس کے لیے کام کروں، کیا میں اپنی تخلیق پر غور کرتی ہوں کہ اللہ نے مجھے کتنی پیاری آنکھیں، کان اور، کیا میری رات کا کچھ حصہ عبادت میں، اور اس کے بعد پھر سورۃ الاحزاب، براہ راست نبی سے خطاب اور تقویٰ کی۔ سورۃ کے آغاز میں دو چیزوں کا تذکرہ، ایک اللہ کا اور دوسرا توکل۔ آیت 4 میں دو دلوں کی، آیت 9 میں غزوہ احزاب کا، 21 آیت میں اللہ کے نبی کی ذات کو، آیت 22 سے سچے مومنوں کا حال جن کی زندگیوں میں احزاب، احد اور بدر کی جنگیں، آیت 23 میں ایمان والوں کے عہد کا، آیت 24-25 میں اللہ کے وعدوں کا۔ اللہ کے نبی کی بیویوں کے گھر چولہا نہیں جلتا تھا تو بیویوں کے دل میں خیال آ گیا کہ نبی سے جا کر کہتے ہیں کچھ ہمارے بھی دن بدل جائیں، بیویاں جمع ہو کر آئیں۔ آیت 28 میں اس کی تمہید، اگلی آیت میں بیان ہے کہ نبی کی بیویوں کو اختیار دیا کہ اپنی ساری بیویوں کو کہا سوچ لو اور مشورہ کر لو۔ چلیے آج کا اہم نقطہ اور کچھ سوالات جو چیزیں آپ دیکھتے ہیں۔ محاسبہ تو آپ کرتے ہی ہیں، کتنے لوگ خود گھر میں جا کر بھی کرتے ہیں؟ کم ہی کرتے ہیں۔ چلیے، آپ کو کہا نہیں جائے گا تو آپ کریں گے بھی نہیں۔ اس کے بعد جیمز، شکر اللہ کی نعمتوں کا، انسانوں کے معاملے میں شکر، قدردانی، ماں باپ کی، صرف اللہ کی رضا کے لیے نیکی کرنا، اللہ کا خوف گناہ سے، بے روح نمازیں منہ پر، زیادہ مال دے کر اللہ آزماتا ہے کیا ہم اس میں دوسروں کو، قرآن کی بارش سے مردہ دل زندہ ہوتے ہیں، صبر کا آخری درجہ تکلیف اور غم پر بھی خوش ہونا۔ زندگی میں خوف اور غم نہیں ہوگا، اس کتاب کو دل میں محسوس۔ سود اصل مار پر ایک زہر ہوتا ہے، مال بڑھنے لگتا ہے اور سانس گھٹنے لگتا ہے۔ اپنا مال، وقت، مہارت، صحت صرف دنیا کے لیے لگانا، آخرت کے لیے لگانا، ہر وہ چیز جو قصہ کہانی گانے ہیں مقصد سے، اس کو لہو الحدیث کہتے ہیں۔ اللہ نے ہمیں امت وسط بنایا، انبیاء کا کرام کیا، اس مشن کی ناقدری کرنا لاہو الحدیث میں کھونا ہے۔ بچے کو پہلے اللہ کا شکر گزار بنائیے، اللہ کا تعارف کرائیں اور شرک سے۔ انسانوں میں شکر اور قدردانی کا سب سے بڑا حق، بچنے کی راہ اپنے آپ کو اللہ کے، گناہ کر کے آخرت تو خراب کی، دنیا میں بھی احساس جرم، ڈپریشن اور غم، اللہ کا ڈر اور توکل عمل پر مائل کر۔ اللہ کا کام کرنے میں بندہ تھکتا نہیں، خوشی ملتی ہے اور غموں سے۔ الحمدللہ۔ چلیے آج کا اہم نقطہ، ابن قیم رحمہ اللہ کا ایک قول ہے، کہتے ہیں کہ شکر کی اصل نعمت دینے والے کی نعمت کا عاجزی، انکساری اور محبت سے اعتراف کرنا ہے۔ یعنی اللہ کے لیے یہ ساری چیزیں رکھیے، اور اللہ تعالیٰ نے اس بات کی خبر دی کہ نعمتوں کی حفاظت، ان کا قائم رہنا اور ختم نہ ہونا، اور ان نعمتوں میں اضافہ ہونا شکر گزاری کے ساتھ منسلک ہے۔ آپ کے لیے سوالات کیا ہیں؟ کائنات پہ غور و فکر کر کے اللہ کے احسانات تلاش کریں اور اس پر اللہ کا شکر ادا کریں۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔